हमला करने और हमला को तेज तर करने में कामयाब होती गई। इस्लामी मुकावमत अपने मुनफरिद हमलों को जारी रखे रही। उनके ये हमले वतन की आज़ादी के रास्ते में कुर्बानी के जज्बों से इबारत थे। ये हमले अपनी सरजमीन को गासमों की निजासत से पाक करने के जज्बे से इबारत थे। जाहिर है कि इन हालात में दुश्मन अपनी पे दर पे शिकस्त की खिफत बर्दाश्त न कर सका और एक बार फिर उसने लबनान पर जारहियत की ठान ली। उनकी कोशिश थी कि वो इस्लामी मुकावमत पर एक कारी जर्ब लगाएं और यूं एक बार फिर जंग गजबनाक खौल के नाम से शुरू हुई और ये जंग भी 16 दिन से ज्यादा न चल सकी। लेकिन दुश्मन ने इस जंग में जनूबी लबनान के ज्यादातर देहातों को वीरान करने के अलावा इज्तमाई कत्लेआम का बाजार गर्म कर दिया। इस्लामी मुकावमत बगैर किसी तवक्कुफ के न सिर्फ अपनी कातियोशा मिसाइल इसराइली नौआबादियों पर जंग के आखिरी लम्हे तक बरसाती रही बल्कि अपने अस्करी हमलों के जरिए भी दुश्मन को सख्त तरीन हालात से दोचार कर दिया। ये जारहियत इस्लामी मुकावमत की जानिब से पेश करदा एक इत्तफाक नामे पर दुश्मन के जिल्लत आमेज दस्तखत के बाद खत्म हुई। इस इत्तफाक नामे में तहरीर था कि इसराइल लबनानी शहरियों पर हमला नहीं करेगा, लेकिन अगर हमला हुआ तो फिर इस्लामी मुकावमत को यह हक हासिल होगा कि वो इसराइल के गासिब नौ आबादी वाले हिस्से पर मिसाइलों की बारिश करे। यूं इस जारहियत का भी खात्मा हो गया। अवाम की जानिब से मुकावमत की पुश्त बनाही और अपने वतन से इश्को मोहब्बत और इसराइली जारहियत के दौरान का बाहमी तआवुन इस्लामी मुकावमत को मजीद तकवीयत और मजबूती अता करता रहा। इस्लामी मुकावमत के सामने अब सिर्फ अपने कैदियों का मसला था जिसे वो कभी भूल ही नहीं सकते थे। बस उन्होंने अपने कैदियों की आज़ादी की खातिर सन 1996 को असीरों की आज़ादी का ऑपरेशन नंबर 1 शुरू किया। इस्लामी मुकावमत की नजरें हर मसले पर नजर रखे हुए थीं। वो अपनी सरजमीन पर होने वाली किसी भी जारहियत से गाफिल न थे। कभी उनको जमीर फरोशों का सामना था तो कभी जासूसों का, तो कहीं पर वतन फरोशों का जिसके जरिए दुश्मन हमला आवर हो रहा था। इन तमाम मुबारजात में सबसे बड़ा मुबारजा कमीन गाहे अंसारिया का था और इस मुबारजे ने न सिर्फ दुश्मन की कमर तोड़कर रख दी बल्कि उसे ऐसा सबक सिखाया जिसे वो कभी भूल नहीं सकेगा। इस मुबारजे में दुश्मन के फौजी या तो मारे गए या फिर जख्मी हुए और बचे कुचे जिस्मानी आज़ा को हिजबुल्लाह ने अपने कब्जे में ले लिया। वतन की अमन सलामती के लिए हिजबुल्लाह की आंखें हमेशा खुली हुई हैं, लेकिन इसका यह मतलब हरगिज नहीं कि वो अपने असीरों को भूल चुकी हो। बस उन्होंने उनकी आजादी के लिए हर मुमकिन कोशिशें शुरू कर दी। यूं 1998 में कैदियों की आज़ादी का ऑपरेशन नंबर 2 शुरू हुआ। कैदियों के इस तबादले में इस्लामी मुकावमत ने इसराइली फौजियों की लाशों के टुकड़ों के बदले लबनानी और दीगर अरब असीरों नीज शहदा के जनाजों को आज़ाद करवा लिया। नब्बे की दहाई के आखिर में दुश्मन को अपनी नाकामियों का एहसास होने लगा। पैदर पे शिकस्त और नुकसानात ने दुश्मन को आपे से बाहर कर दिया और खास करके मुकावमत के हमलों ने तो गोया आग ही लगा दी। दूसरी तरफ सहूनी मुआशरती दबाव जो इसराइलियों को लबनानी दलदल से निकल जाने के लिए दिन ब दिन बढ़ रहा था, इस तमाम तर दबाव के मुकाबले में इसराइली हुकूमत लबनान से निकलने के बारे में संजीदगी से सोचने लगी। उनके लिए परेशानी सिर्फ ये थी कि किस तरह लबनान को छोड़कर भागा जाए।
על מדינת ישראל מתוך גבולה ושאנחנו הולכים להתנתקות מטרגדיה ארוכה אנחנו הולכים לזכור כל הזמן ש אנחנו לא עוזבים גן שושנים והולכים להיכנס ללבנון, אנחנו עוזבים מציאות קשה מאוד ששוררת באזור במשך שנים ארוכות ופועלים כדי לקטוע אותה ולהביא לסיומה. כשם שהכניסה ללבנון לא הייתה דבר פשוט, גם היציאה ממנו היא לא דבר פשוט, ובכל זאת השכל הישר נותן שהסיבוכים האדירים שאנחנו תקועים בהם כבר 20 שנה, שנבעו מהכניסה פנימה, ילוו אותנו זמן הרבה יותר קצר עם הרבה פחות מחיר בדרך החוצה.
דושמן, אפני באק אימנדה עזת כו בצ'נה כי חתר, יהיה כושש קרנה לגע, כי איק סיאסי מופהמת כזריה לבנן סי צלה ג'י. לכן, הוא איס פר קמייאב נא הו סקה, جس کی وجہ عوام اور اسلامی تحریک مقاومت کی ثابت قدمی تھی۔ دشمن کے منصوبے کی ناکامی کے بعد اس نے فیصلہ کر لیا کہ جولائی سن 2000 میں اس نے لبنان سے تدریجی طور پر نکلنے کا فیصلہ کر لیا۔ یوں وہ چاہتا تھا کہ اہم محاذوں کو اپنے زرخرید غلاموں کے حوالے کرے تاکہ اسلامی مقاومت اور ان کے درمیان باہمی چکلش ایجاد ہو۔ لیکن یہاں بھی اسرائیل کو ناکامی کا منہ دیکھنا پڑا، کیونکہ اسلامی مقاومت نے تمام تر زرخرید اسرائیلی ایجنٹوں کو یکے بعد دیگرے واصل جہنم کر دیا، اور اس چیز نے اسرائیلی ایجنٹوں میں خوف و ہراس پیدا کر دیا۔ دشمن نے رات کی تاریکی کا فائدہ اٹھا کر فرار ہونا شروع کیا کہ کہیں مقاومت حملہ نہ کر دے، لیکن حزب اللہ کی آنکھ ہمیشہ کی طرح بیدار تھی۔ عوام اس وقت اپنی سرزمین کی آزادی کے مشتاق تھے کہ 22 مئی سن 2000 کی شب اسلامی مقاومت نے اسرائیل کی تمام چوکیوں کو ان کے فرار کے وقت تباہ کر دیا۔ اس دن کی صبح سے لے کر 3 دن تک لوگ چوک تر چوک لبنان کے اس جنوبی علاقے کی جانب آنے لگے۔ اسلامی مقاومت کے جوانوں کے ساتھ عوام نے جنوبی لبنان کے تمام آزاد شدہ علاقوں کی زیارت کے لیے ان کا رخ کیا، اور یہی بات اسرائیل کے لیے لبنان سے شرمناک فرار کا باعث بنی۔ پچیس مئی سن 2000 کی داستان کچھ یوں تھی کہ جس میں اسرائیل کے آخری فوجی کو بھی جنوبی لبنان سے نکل بھاگنا پڑا، بس صرف شعب آفان تھے جو باقی رہ گئے تھے۔
בסדר, אני בבית.
אבא! זהו, נגמר אבא, נגמר.
אמא, חזרתי הביתה!
עשו לנו היום!
הלו, מי זה? אבא! אבא, יש עליי 2,000 מצלמות. בקיצור, יש עליי איזה 1,000,000 מצלמות, ובלגן אותו במקלטים.
תמנה דחרו סוריוניה.
וטן כי חג כה עזעת כיה גאה. اور لوگ اپنے علاقوں میں اطمینان کی نیند سونے لگے، لیکن مقاومت جو ہمیشہ کی طرح ان کی پاسدار ہے کبھی بھی بے خبری کی نیند نہیں سوئے گی۔ جب تک زمین کا ایک بھی ٹکڑا غصبوں کے قبضے میں ہے، اپنے اسلحے سے دستبردار نہیں ہوگی۔ جب تک اسرائیل کی جیلوں میں اسیر ہیں، خاموش نہیں رہے گی، اور جب تک اسرائیل کی للچائی نظریں لبنان پر ہیں، اپنے اسلحے کو نہیں چھوڑے گی۔ اسلامی تحریک مقاومت نے اس دوران خود کو مزید مضبوط کر دیا اور ہر اس سوراخ کی خوب جانچ پڑتال کی جس سے دشمن کا نفوذ ممکن تھا۔ ان کے شب و روز اسرائیلی جیلوں میں قید تمام اسیروں کی رہائی کے بارے میں غور و فکر پر گزرتے تھے۔ سن 2000 میں وطن کی آزادی کے بعد مقاومت نے اسیروں کی رہائی کے لیے آپریشن کا آغاز کیا۔ سن 2000 میں شعبہ فارم میں یہ آپریشن انجام پایا کہ جس میں مقاومت 3 اسرائیلی فوجیوں